नमस्कार, समय सन्दर्भ कार्यक्रमबाट यहाँहरू सबैलाई हार्दिक स्वागत छ। सात पाँचौं प्राविधिक सहकर्मी कृष्ण प्रसाद श्रेष्ठ र म मुकुन्द भण्डारी। समसामयिक विषयवस्तुमा केन्द्रित रहेर प्रत्यक्ष रूपमा संवाद गरिने यस कार्यक्रममा आज हामी गणतन्त्र सम्बन्धी प्रसंग लिएर उपस्थित भएका छौं। आदरणीय श्रोता, 2062-63 सालको दोस्रो जनआन्दोलनको सफलतासँगै 2064 सालमा भएको संविधान सभाको पहिलो निर्वाचनबाट गठित संविधान सभाको पहिलो बैठकले 2065 साल जेठ 15 गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो, जसको कारण नेपालबाट करिब 238 वर्ष लामो राजतन्त्रको अन्त्य भई जुनसुकै नेपाली नागरिक पनि राष्ट्र प्रमुख बन्न सक्ने बाटो खुलेको थियो। राजनीतिक दलका साथै नेपालमा गणतन्त्र ल्याउनमा नेपाली जनताको पनि भूमिका महत्वपूर्ण रहेको छ। गणतन्त्रपछि देशमा धेरै परिवर्तन भएका छन्, जसको परिणाम स्वरूप संविधान सभाको दोस्रो निर्वाचन पश्चात 2072 सालमा निर्माण भएको संविधानको मर्म अनुसार अहिले तीन तहको सरकार निर्माण भएर जनतालाई सेवा दिइरहेको छ। तर गणतन्त्रमा जुन किसिमको सुधार हुनुपर्ने हो त्यस अनुसार परिवर्तन हुन नसकेका गुनासाहरू पनि आइरहेका छन्। ती गुनासाहरूलाई सम्बोधन गर्नु अहिलेको प्रमुख आवश्यकता देखिएको छ। उसो त नागरिकले निर्धक्कसँग आफ्ना मनका कुरा भन्न पाउनु र माग राख्न पाउनु पनि गणतन्त्र को सुन्दर पक्षको रूपमा लिन सकिन्छ। आजको कार्यक्रममा हामी गणतन्त्रका 15 वर्ष भएका उपलब्धि, नागरिकको जीवनमा भएको परिवर्तन, राजनीतिक दलहरूको कार्यशैली लगायतका विविध विषयमा चर्चा गर्नेछौ। यस विषयमा कुराकानी गर्न हामीसँग हुनुहुन्छ नेपाली काँग्रेसका नेता केन्द्रीय सदस्य माननीय रामहरि खतेवडा। खतेवडाजी, स्वागत छ कार्यक्रममा।
गुड मर्निङ, नमस्कार।
आज हामी गणतन्त्र सम्बन्धी प्रसंग लिएर उपस्थित भएका छौं। गणतन्त्र आएको पनि 15 वर्ष भइसकेको छ, 15 वर्ष पूरा हुने क्रममा छ, 15 गते 15 वर्ष पुग्दैछ। यो अवधिलाई यहाँ कसरी मूल्याङ्कन गर्नुहुन्छ?
नेपाली जनताले बहुदलीय प्रजातन्त्र प्राप्ति गरिसकेपछि मुलुकमा ठूलो उपलब्धि हुन्छ भन्ने अपेक्षा गरिसकेका थिए, तैपनि साह्रै ठूला उपलब्धि हुन सकेनन्। यसको मूल जडो राजतन्त्र हो भनेर हामी लाग्यौं। हामीले गणतन्त्र स्थापना गरेको पनि 15 पुगेर 16 वर्ष लागिसकेको, पर्सि घोषणा भएको 16 वर्ष लाग्दैछ यही 15 गतेका दिन। यसका धेरै राम्रा पक्षहरू पनि छन्, केही कुरा वितृष्णाका कुराहरू पनि आएका छन्। राम्रा पक्षमा त्यसलाई हामीले समानुपातिक, समावेशी, सबै जातको, सबै वर्गको, सबै धर्मको पहुँचको आधारमा राज्य सञ्चालन गर्ने पद्धतिको विकास गरेका छौँ। यो सबभन्दा राम्रो उपलब्धि हो। जनताका छोराहरू सर्वोच्च पदमा, जननिर्वाचित पदमा पुग्ने पद्धतिको विकास भएको छ। जन्मिँदै पाउने पद पगरीहरू अन्त्य भएका छन् र परिश्रम गरेर त्यो ठाउँमा पुगिन्छ भन्ने, जनताको जनमतबाट पुगिन्छ भन्ने पद्धतिको विकास भएको छ। त्यो राम्रो पक्ष हो। सँगसँगै हामीले अहिले गाउँमै भेटिने सरकारको परिकल्पना गरेका छौँ। गाउँमै सरकार पुग्ने पद्धतिको भएको छ। स्थानीय तहहरूको निर्माण भएको छ। सङ्घ प्रदेशको चुनाव भयो, स्थानीय तहमा जनप्रतिनिधिहरू भेटिन पुगे, यो एउटा उपलब्धि हो। सबै जात वर्ग धर्म सम्प्रदाय मात्र पुगेनन्, महिलाहरूलाई 33% सहभागितामा राष्ट्रियमा हामीले प्रत्येक ठाउँमा पुर्याउने पद्धतिको विकास गरेका छौँ। यसले यो सबै जातको, वर्गको, धर्मको, सम्प्रदायको मुलुक हो भन्ने संसारमा चिनाउने एउटा विकास भएको छ। पहिलो पटक हामीले राष्ट्रको प्रमुख वा राष्ट्रपति महिला बनायौँ, सभामुख महिला बनायौँ र प्रधान न्यायाधीश महिला बन्ने मुलुक सायद विश्वमै नेपाल हो होला। यो असाध्यै ठुलो उपलब्धि हो। हामीले सबैलाई सबै ठाउँमा लाउने पद्धतिको विकास गरेका छौँ। त्यो सँगसँगै जुन ठुला उपलब्धि हुनुपर्ने हो, हामीले उद्योग धन्दा खोल्नुपर्ने हो, लगानीको वातावरण सिर्जना गर्नुपर्ने हो, वैदेशिक बेरोजगारमा जाने संख्यालाई घटाउनु पर्ने हो, देशमा रोजगारी सिर्जना गर्नुपर्ने हो र युवा शक्तिलाई देशमै देश निर्माण गर्नमा पहल गर्नुपर्ने हो। त्यो जसरी गर्नुपर्ने हो त्यसरी गर्न सकेका छौँ। नेपाल दुईटा ठुला मित्र राष्ट्रको बीचमा छ, ठुला भारत र चीनको बीचमा, जसको जनसङ्ख्याको विश्वको आधा जनसङ्ख्या दुईटा देशले कभर गरेका छन्। त्यसको बीचमा रहेको मुलुकलाई यो जनसङ्ख्याको फाइदा लिएर पनि नेपालको उन्नति र प्रगतिमा, विकास र समृद्धिमा अगाडि बढाउनु पर्ने हो। त्यो फाइदा हामीले लिन सकेका छौँ। तैपनि गणतन्त्रको विकल्प र प्रजातान्त्रिक पद्धतिको विकल्प अहिले छैन। यसका उपलब्धिहरूलाई जतिसुकै हामीले असुन्दर पक्षहरू भए तापनि यसका उपलब्धिलाई संरक्षण र सम्वर्धन गरेर जनताका हित आकांक्षा पूरा गर्दै समृद्ध नेपाल बनाउने बाटोमा हामी लाग्नुपर्छ।
हजुर, यहाँले भन्नु पनि गणतन्त्रका उपलब्धिहरू धेरै छन् किनभने एउटा परम्परागत जुन किसिमले पारिवारिक हिसाबले देशको नेतृत्व गर्नुपर्ने त्यो व्यवस्थालाई हामीले अन्त गरेर राजतन्त्रको अन्त्य गरेर एउटा नागरिक को जुनसुकै नागरिक पनि नेपालको उच्च तहमा पुग्न सक्ने राष्ट्र प्रमुख हुन सक्ने अवस्थाको हामीले सिर्जना गर्यौं र त्यसपछि धेरै अधिकारहरू पनि दियौं भनिरहँदाखेरि ती अधिकारहरूमै चित्त बुझाएर बस्नुपर्ने अवस्था हो या अझै हामीले गर्नुपर्ने छन् केही?
होइन, हेर्नुहोस्, कुनै पनि कुरा कागजमा लेखेर सबै कुराहरू पूरा हुँदैन, हामीले पब्लिकमा गरेर देखाउनुपर्छ। त्यो अनुभूति कागजमा लेखिएको संविधानमा लेखिएको अनुभूति नेपाली जनताको एउटा दूर दराजको किसानले पाओस्, मजदुरले पाओस्, एउटा बिरामीले पाओस्, कुनै ठाउँमा एउटा स्कुलमा जाने बच्चाहरूले त्यसको अनुभूति गर्न पाओस्, नजिकै हस्पिटलमा जाँदा सडकबाट जान पाओस्, त्यहाँ स्वास्थ्य क्लिनिकहरू हुन्, पढ्न जाँदाखेरि राम्रो विद्यालयमा जाने वातावरणको सिर्जना होस्, खाने पानीको सुविधा त्यहीँ पुगोस्, त्यहाँ शिक्षाका सबै फेसिलिटीहरू त्यहीँ गर्न पाइयोस्, त्यो जनताको अपेक्षा छ, त्यो हामीले पुर्याउन सकेका छैनौँ। मुलुकलाई समृद्ध बनाउनका लागि नेतृत्व इमान्दार हुनुपर्छ। हामीले एउटा कुरा के हो भने पद्धति मात्रै सबै कुरा होइन, जो नेतृत्वले जे गर्नुपर्ने हो सही रूपमा गर्न सकेन भने जनतामा वितृष्णा पैदा हुन्छ। हामीले राजनीति पद्धतिको विकास गर्यौँ, सामाजिक र आर्थिक रूपमा गाउँमा नै सबै कुरा पुर्याउने, गाउँमा नै सबै कुरा भेटिने, जहाँ गाउँमा नै सबै कुरा देखिने जुन निर्माण गर्नुपर्ने हो त्यो सकिरहेका छौँ। अब हाम्रो लक्ष्य त्यतातिर केन्द्रित हुनुहुन्छ। भाषणमा र किताबमा लेखेर हुँदैन, बोलेर मात्र हुँदैन, जनता डेलिभरी जनताको बिचमा पुग्न सक्ने वातावरण सिर्जना भयो भने गणतन्त्रको उपलब्धि अझ राम्रो हुनेछ र यसलाई जनताले अरू स्वागत गरेर जानेछन् भन्ने विश्वास हामीले लिएका छौँ।
नेपालमा भएका पटक पटक भएका आन्दोलन जनआन्दोलनहरूमा राजनीतिक पार्टीहरूलाई नेपाली जनताले साथ दिए, तर जब आन्दोलन सफल हुन्छ त्यसपछि राजनीतिक दलहरूले जनतालाई बिर्सिने, उहाँका आवश्यकताहरूलाई बिर्सिने, यही कुरा गणतन्त्र आइसकेपछि पनि राजनीतिक दलहरूले जसरी जनतालाई दिनुपर्थ्यो, सेवा दिनुपर्थ्यो, त्यो दिन सकेनन् भन्ने गुनासाहरू आइरहेका छन् नि। के यहाँलाई आवश्यक पर्दाखेरि जनताले साथ मात्र दिने, यहाँहरूले चाहिँ जनतालाई जहिले पनि धोका दिने हो र?
सही कुरा हो, तपाईँले भनेका कुरामा विमति छैन, मेरो केही कुरा थप मात्रै छ। तर सबभन्दा ठुलो उपलब्धि के रहेछ भने हामीले कुनै नेपाल जस्तो वाक स्वतन्त्रता थिएन, राजनीति स्वतन्त्र थिएन, दलीय आधारमा पार्टी खोल्न सक्दैनथ्यौँ हामी। हामीले त्यति मात्र होइन, तपाईँले एक ठाउँबाट अर्को ठाउँ हिँड्नु गर्ने अधिकारसम्म थिएन। एउटा पद्धतिमा राज्यले जे घोषणा गर्यो त्यही पद्धतिमा बस्थ्यौँ। धार्मिक स्वतन्त्रता थिएन, आर्थिक स्वतन्त्रता थिएन, एउटा व्यक्तिमा केन्द्रित हुनुपर्ने थियो। त्यो पद्धतिलाई कमसेकम हामीले एउटा सबैको पद्धतिको विकास गर्यौँ। हामीले फेरि पनि तपाईँले भनेका कुरामा आउँछु, हामीले जनताको इच्छा आकाङ्क्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न नसक्दाको परिणाम, त्यसको परिणाम फेरि नेतृत्वले नै भोग्छ। यो प्रजातान्त्रिक पद्धति यति राम्रो पद्धति हो, तपाईँलाई अब लाठी बङ्गला बन्दुक भाला बोकेर हिँडेर जनतालाई सजाय दिइरहनु पर्दैन, जनताले पनि त्यो गर्नु पर्दैन। प्रत्येक पाँच वर्षमा आध्यात्मिक निर्वाचन हुन्छ, आफूलाई मन परेको मान्छेलाई कति लाइनमा बसेर एउटा छाप हान्ने पुगिहाल्यो, त्यसैले नै परिवर्तन भयो। हेर्नु त, लाठी मुङ्ग्रा भाला बोकेर हिँड्नु परेन, एक भोटले आफ्नै भोटले मुलुक परिवर्तन गर्ने, मुलुकमा सही नेतृत्व छान्ने, मुलुकमा सही नेता छान्ने, मुलुकको बारेमा सोच्ने अवस्था आफ्नै हातमा छ। यो पद्धतिलाई विकास गरेर लान सक्दा सबभन्दा बढी बेनिफिट जनताले लिन्छन्। हामीले पनि जनतालाई बेनिफिट हुने कुराहरू जानुपर्छ, सधैँ आफ्ना कुरा मात्र राजनीति परिवर्तनका लागि गरेका कुरा मात्र गरेर हुँदैन। बहुदल आउनु अगाडि बहुदल भए सबै कुरा हुन्छ भनेर हामीले भन्यौँ, जनताले बहुदलमा हामीलाई साथ दियो। त्यसपछिबाट साथै भएन, यो संविधान सभाको चुनाव गराउनुपर्छ भन्यौँ, संविधान सभाको चुनाव गराउन साथ दिए। संविधान सभाको चुनावबाट राजा हटाउनुपर्छ भन्यौँ, त्यसमा पनि साथ दियो। अब त सबै कुरा परिवर्तन हुन्छ भन्ने फिलिङ हो, जति गर्न सक्ने त्यति गरेका छैनौँ होला। तर एउटा कुरा के छ भने जनप्रतिनिधिहरूको जनताका घर घरमा जाने नभए जनताले नै दण्डित गरेर त्यसलाई विस्थापित गर्ने पद्धतिका विकास गर्ने, यो सबभन्दा सुन्दर पक्ष छ, यसलाई लिएर जनताका केन्द्रित मुद्दामा अगाडि बढ्नुपर्छ।
हजुर, यहाँले भन्नु पनि जनतालाई हामीले अधिकार दिएका छौँ, केही भएन भने जनताले पाँच वर्षमा दण्डित गर्ने अवसर पनि हामीले जनताको माझमा सुरक्षित राखेका छौँ भनिरहँदाखेरि यहाँले यो कुरा भनिराख्नु भएको छ राजनीतिक दलको तर्फबाट, किनभने यहाँहरूको अग्रसरतामा नेपाली जनताले साथ दिइसकेपछि नेपालमा गणतन्त्र पनि आयो र नेपाली जनताको जुन परिवर्तन प्रतिको चाहना हो त्यसलाई चाहिँ यहाँहरूले क्याच पनि गर्न सक्नु भएको छ। अहिलेसम्मको अवस्था यो देखिन्छ, तर चुनावहरू भए, व्यवस्था परिवर्तन भयो, नेताका अनुहार परिवर्तन भएर त्यसले गर्दा विकास भएन भन्ने एउटा किसिमको आवाज पनि उठ्ने गरेका छन् नि।
सही हो. 2046 साल पछाडि नेतृत्व जो जो आउनुभयो उहाँहरू असाध्यै सम्पन्न र सुविधापूर्ण अवस्थामा जिउन सक्ने हुनुभयो, तर जनताहरूलाई जुन रूपमा हामीले माथिल्लो स्तरमा लानुपर्ने लान सक्यौँ. अहिले पनि युवाहरू विदेशमा पलायन हुने, पढे अलि राम्रो शिक्षा हासिल गरे भने युरोप र अमेरिकातिर जानुपर्ने, अर्ध शिक्षित र अर्ध दक्षित मान्छेहरू तपाईँको मलेसिया र तपाईँको खाडीतिर भासिनु पर्ने, एउटा विद्यार्थी पास गर्ने बित्तिकै खाडीमा भेटौँ होला भनेर आफ्नो टी शर्टमा लेख्ने अवस्था सिर्जना भएको छ. हाम्रो लक्ष्य भनेकै त्यही हो, यो अवस्था नेपालबाट अन्त्य गर्नुपर्छ. र नेतृत्व वर्गले मेरो लागि होइन, मेरो परिवारको लागि होइन, मेरो जातको लागि होइन, मेरो वर्गको लागि होइन, मेरो सम्प्रदायको लागि होइन, मुलुकका बारेमा मैले काम गर्नुपर्छ भन्ने दृष्टिकोण हामीमा विकास भयो भने हामी परिवर्तनको आवाज जनतामा दिन सक्छौँ. त्यो आवाज दिनुपर्ने जरुरी छ. आफू केन्द्रित होइन, मुलुक केन्द्रित हुनु पर्यो. मलाई एउटा अहिले भनाइ याद आयो, कृष्णप्रसाद भट्टराईले भन्नुहुन्थ्यो, बाबु हेर्नुहोस् मुलुकका लागि सोच्नेले पार्टीलाई परिवार सम्झिनु पर्यो, देशलाई परिवार सम्झिनु पर्यो, आफ्नो परिवारलाई आफ्नो परिवारलाई देशको आफ्नो परिवारलाई पार्टी सम्झ्यो भने मुलुक बन्दैन भन्नुहुन्थ्यो. त्यो कुरा स्मरण गराउन चाहन्छु, आफ्ना लागि, आफ्ना परिवारका लागि, आफ्ना पार्टीका लागि होइन, देशका लागि सोचौँ. यी सबै परिवर्तनको सार्थकता रूप त्यहीबाट प्राप्त हुन्छ.
हजुर, यहाँ चाहिँ नेपालको पुरानो पार्टी जसले चाहिँ 7 सालको आन्दोलन अथवा परिवर्तनमा पनि महत्वपूर्ण भूमिका खेल्यो, त्योदेखि अहिलेसम्म चाहिँ काङ्ग्रेसले काहीँ न काहीँ अगुवाई गरिरहेको अवस्था छ, त्यो पार्टीको सदस्य हुनुहुन्छ. सधैँ बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंहका कुरा मात्र गर्ने, व्यवहार नगर्ने, त्यो कारणले गर्दाखेरि पनि नेपालमा लोकतन्त्र, गणतन्त्र कमजोर भएको, त्यसमा चाहिँ त्यसको हिस्सेदार काङ्ग्रेस हो भन्ने पनि आरोप छ नि यहाँहरूमाथि.
होइन, कतिपय साथीहरूलाई आरोप लाउने अधिकार स्थापना गर्ने पनि हामी हौ. जहाँ बोल्न पाइँदैन थियो, जहाँ राजनीतिक दल खोल्न पाइँदैन थियो, ती कुराहरू सबै व्यवस्थित गर्ने पार्टी हामीले हौ. त्यसलाई अप्ठ्यारो पर्दाको बखत सबैलाई, राजनीति मूल स्थिरता मात्र होइन, अप्ठ्यारो परेका बेला देशलाई निकास दिने पार्टी पनि हामीले हौ. हामीले आफ्नो सिद्धान्त जनताबाट, जनताको मतबाट, निर्वाचन पद्धतिबाट सरकारमा जानुपर्छ भन्ने पद्धति सबैलाई ल्यायौँ. नभए कोही ढुङ्गा मुढा चक्का जाम गरेर बस्ने, कोही गोली र बारुद लिएर हिँड्ने, कोही तपाईँको टेलिभिजनबाट बोलेर मात्र हिँड्ने काम नगर्ने, सबैलाई प्रजातान्त्रिक पद्धतिमा ल्याएर जनताका बीचबाट जनतालाई निर्वाचित गरेर निर्वाचित ठाउँबाट शासन गर्नुपर्छ भन्ने सिद्धान्तको विकास हाम्रै पार्टीले गरेको र यो सिद्धान्त हाम्रो जित भएको छ. हामी थोरै पराजित भयौँ होला, थोरै कमजोर भयौँ होला. सधैँ कृष्णजी, गणेशमानजी र तपाईँले भन्ने बीपीको नाउँ लिएर राजनीति गर्ने अवस्था अब रहँदैन. अब हामीले नयाँ पुस्ताहरूलाई 20 वर्ष पछाडि तपाईँको भविष्य यहीँ छ भनेर विश्वस्त बनाउने आधारहरू पस्किनुपर्छ. यी उद्योग धन्दाहरू छन्, यी लगानीको वातावरण छ, यी रोजगारी छ र अवसर यी छ भन्ने विकास गरायौँ भने हामी सबैमा सार्थकता हुन्छौँ भन्ने मलाई लाग्छ.
यहाँले अगाडि पनि भन्नुभयो, हामीले चाहिँ गणतन्त्रपछि अथवा 2062-63 आन्दोलनपछि भएको पहिलो संविधान सभाको निर्वाचनबाट गणतन्त्र घोषणा भयो, त्यसपछि दोस्रो संविधान सभाको निर्वाचन पश्चात नेपालमा नयाँ संविधान जुन जनताका छोराले बनाएको भन्ने पनि परिभाषा गरिन्छ, र संविधान सभाबाट संविधान पनि बनेको अवस्था छ, त्यसले चाहिँ एउटा नागरिकलाई दिनुपर्ने अधिकारहरू दियो भन्ने यहाँले भाषण पनि गर्नुहुन्छ, र यो यथार्थ पनि देखिन्छ होइन. त्यही अनुसार अहिले 3 तहको सरकार पनि छ, समावेशका कुराहरू, धर्मनिरपेक्षताका कुराहरू, यावत कुराहरू केही परिवर्तन भएका छन्. तर ती परिवर्तन भइरहँदाखेरि पनि जुन अवसर पाउनुपर्ने हो नि, संविधानले त दिएको छ, तर ती अधिकार प्रयोग गर्ने कुराहरू जुन ग्रामीण लेभलसम्म अथवा गाउँ गाउँसम्म गाउँका जनताले पाउनुपर्ने, त्यो नपाए टाँठा बाठाले मात्र प्रयोग गरे, त्यसले गर्दाखेरि अझ पछाडि परेको वर्ग अझै पछाडि पर्ने, र जुन अलिकति टाँठा बाटाले हिजो पनि टाँठा बाटाले गरे, अहिले पनि टाँठा बाटाले अवसर पाए भन्ने गुनासाहरू छन्, यसलाई त चिर्नुपर्ने हेर्दा यहाँहरूले भने. अब
होइन, सबभन्दा ठुलो मर्म भनेकै संविधानको, जुन जात, जुन वर्ग, जुन धर्म, जुन सम्प्रदाय जहाँ छुटो त्यसलाई पिकअप गरेर हिँडौँ भने हाम्रो धारणा हो. र पिछडिएको वर्गलाई राजनीतिक मूलधारमा मात्र होइन, आर्थिक मूलधारमा, सामाजिक मूलधारमा र सबै मूलधारमा ल्याउन सकौँ भन्ने हाम्रो चाहना हो. हामीले प्रयत्न गरिरहेका छौँ. एउटा दलितको छोरो, एउटा जनजातिको छोरो, एउटा महिलाको छोरो, एउटा किसानको छोरो, एउटा मधेसको छोरो, एउटा लिम्बूको छोरोलाई राजनीति स्थिरता मात्र होइन, सामाजिक रूपमा पनि स्थापित गर्नुपर्छ हाम्रो मान्यता छ र हामी गरिरहन्छौँ. अहिले हाम्रो मूल लक्ष्य पनि त्यही हो, सन्तको अघि भएर त्यो मान्छेले पास, त्यो अनुभूति गरोस्. र अहिले तपाईँले देख्नु भएको छ कि 30% महिलाहरू हामी शासन वर्गमा स्थापित गर्न सफल भएका छौँ, जनजातिलाई पनि समावेशी रूपमा ल्याउन सफल भएका छौँ, पहिलो मधेसको मान्छे राष्ट्रपति बनाउन सफल भएका छौँ, पहिलो महिलालाई राष्ट्रपति बनाउन सफल भएका छौँ। त्यसैले हामीलाई एउटा गर्व के लाग्छ भने हामीले जुन किसिमले लिएर गएका छौँ बिस्तारी आउँदै गर्छ, यसलाई पूरा गर्छौँ भन्ने विश्वास छ हामीलाई।
तर यहाँले यो भनिरहँदाखेरि लाखौं युवाहरू विदेश पलायन भइरहेका छन् किनभने हात मुजुर्नको लागि घर परिवार धान्नको लागि, यतातर्फ त्यहाँले हेर्न सक्नु भएको छैन नि?
हो, यसका लागि हामीले नयाँ स्किम ल्याउनु पर्छ। विदेशलाई जानेलाई स्वदेशमै लगानीको वातावरण गरेर तपाईँहरूको भविष्य यहीँ छ, हाम्रो सुन्दर नेपाल छ, यहाँ पहाड छ, हिमाल छ, तराई छ, सबै डाइभर्सिटी, सबै जात वर्ग धर्म सम्प्रदाय अटेर बसेको छ, यस्तो सुन्दर ठाउँ केही छैन, एक आपसमा मिलाप र सद्भाव छ, यसैलाई कन्टिन्युटी गरौँ भनेर सबैलाई हामीले यहीभित्र विश्वास दिएर ल्याउने वातावरण गर्नुपर्छ। र जुन नेपाली जनतालाई नेपालमा केही गर्न सकिँदैन भन्ने छ, यी गर्न सकिन्छ भन्ने विश्वास दिलाउन सक्यो भने यी अवसरहरू हामी पुरा गर्छौँ भन्ने मलाई लाग्छ।
हजुर खतिडाजी, यहाँ चाहिँ जति बेला 62-63 आन्दोलन हुन्थ्यो अहिलेभन्दा एकदमै जोस जाँगरका साथ आन्दोलनमा सहभागी हुनुभयो, अहिले चाहिँ केही वर्षहरू बितिसकेका छन् गणतन्त्र आएको पनि, होइन? त्यो अवस्था र अहिलेको अवस्था केही परिवर्तन भएको छ, समयले गरेको छ कि अधिकारले संविधानले दिएको छ, होइन? अब राजनीतिक परिवर्तन भएको छ, चेतनामा परिवर्तन भएको छ, यी त एकातिर छन्। यहाँ ओखलढुङ्गाबाट निर्वाचित जनप्रतिनिधि पनि हुनुहुन्छ, अहिले ओखलढुङ्गाको जनतालाई हेरेर भन्दाखेरि हिजोको अहिलेको परिवर्तन भएको छ, यहाँलाई त्यो अनुभूति हुन्छ?
होइन, जुन रूपमा जुन द्रुततर हुनुपर्ने त्यो गर्न सकेका छौँ। हेर्नुहोस्, हाम्रा यो संरचनाहरू, विकास निर्माण गर्नुपर्ने कामहरू ओखलढुङ्गा पूर्वको हुम्ला भनेर चिनिएको थियो। हामी नै निर्वाचित भइसकेपछि हाम्रो त एउटा सुनकोसीमा पुलसम्म निर्माण गर्न सकिएको थिएन, हाम्रो एक्सेस काठमाडौँसँग थिएन, हाम्रो एक्सेस तराईसँग थिएन। अहिले कमसेकम हामी गाउँ गाउँमा, स्थानीय तहमा, ओखलढुङ्गामा मात्र होइन सबै ठाउँमा पुग्ने वातावरण सिर्जना भएको छ। हिजोको जस्तो तपाईँको अहिले कमसेकम त्यहाँ 75 छन् विद्यालयका राम्रा भवनहरू निर्माण गर्दैछौँ, हामीले एडिबीबाट सहयोग भएको छ। एउटा वडामा झन्डै 10-12 करोडका भवनहरू बन्दैछन् विद्यालयका लागि, बच्चाहरूको सुरक्षित मातृत्वको भावना विकास गराउँदैछौँ। जसरी हामीले हिजो दुःख भोग्नुपर्ने हो तीहरू बिस्तारी कम हुँदैछन्, तर जुन रफ्तारमा विकास हुनुपर्ने हो त्यो गर्न सकेका छौँ न। त्यो चाहिँ साधन र स्रोतको अभावमा फेरि समस्या त्यो भइदियो भने हाम्रो संरचना जो मन्त्री भयो, जो प्रधानमन्त्री भयो, त्यसले आफ्नो निर्वाचन क्षेत्र, आफ्नो गाउँ, आफ्नो ठाउँ मात्र हेर्ने, अन्त नहेर्ने, समावेशी र समानुपातिक प्रतिनिधित्व मात्रै भन्ने नगर्ने पद्धतिको विकास छ। मैले योभन्दा पहिला पनि एउटा कुरा गरेको थिएँ, सानो कुरामा हाम्रो ध्यान छैन। देशको सबभन्दा बढी सम्पन्न हामीले मान्ने मान्छे को हो? राष्ट्रपति। दोस्रो को हो? प्रधानमन्त्री। अनि को हो सभामुख? अनि को प्रधान न्यायाधीश? सबैले एउटा सामान्य पासपोर्ट लिँदा फ्रीमा पाउँछ रातो पासपोर्ट, तर नेपाली जनताले एउटा पासपोर्ट लिन सुद्ध 10,000-12,000 तिर्नुपर्ने, एक महिना बस्नुपर्ने, यो पद्धति कहिले अन्त्य गर्ने? मैले भने हामी तिर्न सक्ने मान्छेले कमसेकम यो पद्धति हामीलाई फ्रीमा होइन, हामीलाई 10,000-20,000 पैसा लाएर लिने व्यवस्था होस्, तर त्यो गरिब किसानलाई फ्रीमा दिने व्यवस्था होस्, जुन कुरा मैले पार्लियामेन्टमा पनि एउटा मात्र अनुभूति दिलाउन सक्यौँ भने पोजिटिभ म्यासेज जान्छ। जुन द्रुततर गतिमा गर्नुपर्ने हो त्यो गरेको छैन, तर म पनि ओखलढुङ्गाको एउटा सामान्य किसानको परिवारको छोरो हुँ, मलाई अहिले पनि त्यो किसान, त्यो परिवार नै प्यारो लाग्छ। मेरो आमा बुवा अहिले पनि गाउँमै घाँस काटेर वस्तुभाव गरेर बस्नु भएको छ, म मान्ने भइसकेपछि मेरो आमा र बुवाको चिन्ता मैले गरेको छैन, त्यही दुःख सुख गर्नुभएको छ। समग्र ओखलढुङ्गाको समृद्धि र उन्नतिका लागि मात्र होइन, म देश र नेपाली जनताको भविष्यका लागि पनि आफ्नो आवाज उठाएको छु र निरन्तर गरिरहनेछु। हामीले परिवर्तनका लागि गरेका आवासहरू जनताको बिचमा पुर्याउन सकौँ, त्यो विस्तारमा ओखलढुङ्गा मात्र होइन देशव्यापी रूपमा सक्यौँ भने जनताको मन हामीबाट टाढा फेरि पनि रहने छैन।
यहाँले भन्नुभयो जनताको लागि म जहिले पनि लागि रहनेछु र लागि पर्नेछु, एउटा आफूले निर्वाचन जितेको क्षेत्र मात्र नभएर समग्र देशको लागि म लाग्नेछु भनिरहँदाखेरि गणतन्त्र पछिको उपलब्धिको रूपमा हामीले अहिलेको संविधानलाई पनि लिएका छौँ र संविधानमा धेरै मौलिक अधिकारका कुराहरू छन्, स्वास्थ्यका कुराहरू, शिक्षाका कुराहरू, यावत कुराहरू, आदिवासी जनजाति, महिला, बालबालिका सबैका कुराहरू छन्, सीमान्तकृत वर्गका कुराहरू छन्, होइन? तर ती लेखिएका छन्। शिक्षाका कुरा गर्दाखेरि सरकारी विद्यालयको अवस्था एकदमै कमजोर छ, किनभने एउटा शिक्षा पनि कुनै निश्चित व्यक्तिको हातमा छ। स्वास्थ्यको अवस्था पनि त्यही थियो, हाम्रो सरकारी अस्पतालको अवस्था हेरौँ र निजी क्षेत्रबाट खुलिएका कुनै व्यक्तिगत अस्पतालका कुरा गरौँ, यहाँ स्वास्थ्यमा पनि विभेद, शिक्षामा विभेद, अन्य कुराहरूमा सेवा लिँदा र दिँदाखेरिका विभेद छन्। यी विभेद पनि त अन्त गर्नुपर्ने अवस्था आइसक्यो। अब एउटा माननीय पनि हुनुहुन्छ, कसरी अगाडि बढ्नु पर्ला? अब
वास्तवमै तपाईँले असाध्यै मार्मिक कुरा गर्नुभयो। हेर्नुहोस्, यो बुढा नीलकण्ठ भन्ने स्कुल एउटा यो चाहिँ सामुदायिक स्कुल हो,
हजुर,
सरकारी स्कुल हो। अब यो स्कुलमा पढ्नका लागि मान्छेहरू 75-77 जिल्लाबाट जानतिर आएर राम्रो पढाइ हुने व्यवस्था गरेको छ। त्यस्तै 77 जिल्लामा सरकारले चाहेर त्यस्तै प्रकारको स्कुल खोल्यो भने बाहिर जाने भनन् नि मान्छे, स्तरीय हुने भयो नि। हाम्रो ध्यान त्यतातिर गएन। हामीले प्रत्येक 77 जिल्लामा एउटा त्यस्तै खालको मात्रै मोडलको स्कुल गरेर राम्रो शिक्षा दिउँ भने ती मान्छेहरू रहने भए, ती बस्ने भए। शिक्षाको सबभन्दा सर्वसुलभ हामीले गराउनु पर्दो रहेछ। तपाईँले अघि भन्नुभयो, दोस्रो स्वास्थ्यका कुराहरू छन्। एउटा बिरामी भयो भने काठमाडौँ ल्याउन हेलिकप्टरको व्यवस्था गर्नु पर्यो। राम्रो तपाईँको यातायातको सुविधा छैन, गाउँमै यातायात पुगो, गाउँमै बाटो पुगो, गाउँमै हस्पिटल पुगो, गाउँमै स्वास्थ्य चौकी पर पुगो भने मान्छे काठमाडौँ र सहरतिर तराईतिर कोही पनि जाँदैन। त्यसैले हामीले पहिला पूर्वाधारकै विकास गर्नुपर्दो रहेछ। पहिला स्वास्थ्य त झन् यति महँगो छ, हेर्नुहोस्, उहाँदेखि हेलिकप्टर पाउँदैन, ल्याए उपचार गर्ने पैसा हुँदैन, एउटा मान्छे लड्छ, एउटा मान्छे बिरामी हुन्छ, एउटा मान्छे एक्सिडेन्ट हुन्छ, उहीसँग केही एउटा त्यसको भित्री वस्त्र लाउने भन्दा बाहेक काठमाडौँ आउँदा केही हुँदैन, उसको सहयोग गर्ने मान्छेहरू कोही हुँदैनन्। हस्पिटलमा लागु 5-7 लाख रुपियाँ डिपोजिट माग्छ, दिने पैसा हुँदैन, अनि घरबारी बेचौँ त्यो पनि छैन। मान्छेलाई यति महँगो स्वास्थ्य भएको छ त परिकल्पना गर्न सक्नुहुन्न। अनि हस्पिटल लागेर 5-7 दिन चेकअप गराउन, 5-7 दिन तपाईँको एकदम सिरियस छ भने पनि घोप्टे पारेर राखेर बिल पठाइदिन्छ 20-40 लाखको। यो पद्धतिले गाउँले प्रजातन्त्रको अनुभूति लिन सकेका छैनन्, लोकतन्त्रको अनुभूति लिन सकेका छैनन्। यसको अन्त्य छिटोभन्दा छिटो हामीले गर्नुपर्छ र खास गरी जनताको विकास भनेकै दूर दराजमा गाउँमा सबै कुराको अनुभूति पाउने, सबै सुविधा पाउने व्यवस्था गर्नुपर्छ। हामी त्यसमा पहल गर्नुपर्छ। अहिलेको लक्ष्य पनि त्यही हो हाम्रो।
अहिले हामीले गणतन्त्र सम्बन्धी कुराकानी गर्यौं, गणतन्त्रका उपलब्धिहरू, यसमा भएका कमजोरीका कुराहरू, यसलाई सुधार गर्नुपर्ने पक्षका बारेमा पनि हामीले चर्चा गरौं। यहाँ एउटा पार्टी नेपाली काँग्रेस जुन अहिले ठूलो दल पनि छ, त्यसको केन्द्रीय सदस्य पनि हुनुहुन्छ, सांसद पनि हुनुहुन्छ, होइन, अहिले काँग्रेसभित्र पहिरो गयो भन्छन्।
अहिले त्यस्तो भइसकेको छैन। मान्छेलाई के छ भने आकर्षण कहिलेकाहीँ नयाँसँग मान्छेहरूको आकर्षण बढेको देखिन्छ। श्रीमती पनि नयाँ नै राम्रो भन्ने हाम्रो भनाइ छ। जुत्ता नयाँ राम्रो, लाउने कपडा पनि नयाँ राम्रो, तर सेवा गर्ने मान्छे चाहिँ तपाईँको आफ्नो घर परिवार सेवा गर्ने मान्छे पुरानो भएन भने हामी आफ्नो घरको चाबी दिन सक्छौँ, साँचो दिन सक्छौँ, आनी बानी थाहा पाएन भने के हुन्छ भन्न सक्छौँ। त्यसैले जनताको सेवक पार्टी नेपाली काङ्ग्रेसै हो, जसले अप्ठ्यारा बेलामा नेपालमा चाहे संविधान जारी गर्दाओस्, चाहे संविधान कार्यान्वयन गर्दाओस्, चाहे वारी खाना खाएर पारी ढुङ्गा हान्ने मान्छेलाई शान्ति प्रक्रिया लिँदा भन्नुहोस्, चाहे अहिलेको वाक स्वतन्त्रताप्रति लागेका अपर्चन दिएर आफ्नो परिचय म चाहिँ यो क्षमता हवाल छु भन्ने देखाउनका लागि, यी सबै हामीले गरेका कामहरू हुन्। मान्छेलाई अलिकता सबै कुरा एकैचोटि पाइँदैन, महत्वाकांक्षा धेरै छ मान्छेहरूसँग। महत्वाकांक्षी मान्छेहरू सधैँ काङ्ग्रेसमा नरहन पनि सक्छन्, जहाँ गएका छन् त्यहाँ पनि नरहन सक्छन्। त्यसैले महत्वाकांक्षाले मात्र मुलुक निर्माण र भविष्य निर्धारण हुँदैन। हामी चाहन्छौँ यो पहिलो केही समयमा बितिष्णा भए पनि नेपालको राजनीतिमा सबैलाई एउटा लोकतान्त्रिक पद्धतिमा मात्र होइन विकासको मूल धारमा ढाल्ने पार्टी पनि नेपाली काङ्ग्रेस हो। हामीले लिएको सिद्धान्त जितेको छ, पहिरो होइन, यसलाई चाहिँ निर्माण गर्नका लागि बाँध बाँध्ने काम सबै नेपाली जनताले गर्नुहुनेछ र यसलाई अझ दह्रो र बलियो बनाएर जनताको बिचमा लाने काममा हामी युवा साथीहरू सबै पनि लाग्नेछौँ। नेतृत्व नेताको मात्र कारणले होइन, अब जनताको कारणले पनि हामीले सोच्नु पर्दछ। नेता को बन्ने भएन, जनतालाई कसरी दह्रो बनाउने भन्ने सोच भयो भने यो पार्टीमा पहिरो होइन, बाँध बाँध्ने परम्पराको सुरुवात हुन्छ र दह्रो बनाएर अब सब एक भएर जान्छ।
हिजोको दिनमा यहाँहरू पुस्तान्तरण हुनु पर्यो भन्नुहुन्थ्यो, अहिलेको कार्य संहितालाई हेर्ने हो भने उमेरको हिसाबले बढी उमेर भएका अथवा नेता भन्दा यहाँ युवाहरूको जमात बढी छ, उपसभापतिदेखि लिएर तलसम्म हेर्ने हो भने अझ पनि पार्टी जसरी माथि उठ्न सक्नु पर्थ्यो त्यसरी उठ्न सकेको छैन। पुस्तान्तरणले मात्र सबै कुरा त नहुने रहेछ नि, होइन र?
एकदमै सही कुरा भन्नुभयो। जनताले अपेक्षा गरे अनुसार युवाहरू, दुईटै हाम्रा युवा नेताहरू महामन्त्री हुनुहुन्छ, उपसभापति हुनुहुन्छ, हामी नै केन्द्रीय कार्य समितिमा प्रवेश गरेका छौँ। हाम्रो दिमागमा हामी हाम्रा लागि मात्र होइन जनताका लागि पनि हौ, देशका लागि हौ, र अब हामीले आफ्नो स्वार्थ भन्दा पनि मुलुकको लागि सोच्नुपर्छ। पार्टीको भन्दा पनि देशका लागि सोध्नुपर्छ, परिवारका भन्दा पार्टीका, पार्टीका भन्दा देशका लागि, र मेरो पार्टी सदस्य भन्दा नागरिकता ठुलो हो भन्ने भावना अनुसार काम गऱ्यौँ भने पार्टी पनि परिवर्तित हुन्छ र हामी पनि आफ्नो केन्द्रित हुनु भएन। युवा जजलाई भनेका छौँ आफ्नो मात्र प्रचार गर्ने, पार्टीको कमजोर गर्ने, काहीँ प्रस्तुत हुँदा म मेरो टिमको मेरो मात्रै हुँ भनेर होइन, म पार्टीको हुँ, नेपाली काङ्ग्रेसको साथी हुँ, जनताको साथी हुँ, अप्ठ्यारो पर्दा तपाईँको साथमा रहनेछु। जतिखेर अप्ठ्यारो पर्छ हामीलाई सम्झिनुहोस्, हामी जनताको र तपाईँहरूको भावनाभन्दा बाहिर गएर केही काम गर्दैन, गर्न पनि दिनुहुन भन्यौँ भने युवाहरूको आकर्षण पनि हामीतिर हुनेछ। विशेष गरी अझ जो विदेश पलायन भइरहनु भएको छ तिनीहरूलाई हामी नेपालमै केही गर्न सक्छौँ। पिएचडी गरेर बाहिर गएका मान्छेहरू पनि यहीँ बस्ने वातावरण सिर्जना गर्न सक्छौँ। एउटा अर्ध शिक्षित र अर्ध दीक्षितलाई पनि यहीँ अवसरहरू हामी निर्माण गर्न सक्छौँ भन्ने वातावरण गराउन सक्यौँ भने हामी युवा राजनीतिमा आएको सार्थकता हुन्छ, पार्टीमा पनि सार्थकता हुन्छ। त्यो सार्थकतालाई अब अगाडि बढाउँछौँ। डेढ वर्ष भयो अधिवेशन भएको, हामी धेरै कुरामा अलमल्यौँ। स्थानीय तहको चुनाव भयो, सङ्घको भयो, प्रदेशको चुनाव भयो, त्यसपछिबाट पार्टीभित्रका अरू कुराहरू गर्नुभन्दा
यहाँलाई रोक्न खोजे। यहाँले भन्नुभयो डेढ वर्ष भयो अधिवेशन भएको, महाधिवेशन भएको भन्नुभयो, होइन, यो बीचमा निर्वाचनहरू पनि भए। हुन त नेपाली काङ्ग्रेसको इतिहासलाई हेर्ने हो भने हिजोको दिनमा पनि चाहे पञ्चायती कालको जनमत संग्रहका कुरा हो, निर्वाचनको कुरालाई त्यो पद्धतिलाई स्वीकार्नुपर्छ भनेर बीपी गुरुङलाई पनि स्वीकारेको अवस्था हो। तर अहिले नेपाली काङ्ग्रेसभित्र चाहिँ अब नेतृत्वको लागि महाधिवेशन कुद्न सकिन्न भन्ने किसिमको आवाज पनि उठ्छ। यहाँहरू कतै जनताप्रति भन्दा पनि आत्मकेन्द्रित हुनुभएको हो कि?
होइन, म अहिले यो विषयमा कतिपय विषयहरू छन् यी विषयमा पार्टीको आन्तरिक मिटिङमा छलफलमा राख्छु र नेताहरूसँग ती बसेर छलफल गर्छु। अब जनताले दिएको जनमत र कार्यकर्ताको भावना विपरीत म जान सक्दिनँ र पार्टी पनि जान सक्दैन। त्यो सँगसँगै पार्टीका कार्यकर्ताको भावना अनुसार चलेन भने पार्टी फेरि होइन। तपाईँको मातृका प्रसाद कोइराला, दिल्ली रमण रेग्मीको पार्टीका रूपमा हामी परिणत हुन पनि सक्छौँ। समय अनुसार र भावना अनुसार परिवर्तित पनि हुन सक्नुपर्छ। त्यो भनेर हतारमा सबै कुरा चाहियो भनेर उज्यालो नबसी के अरे तपाईँको भाले बासो भन्दैमा उज्यालो हुँदैन। कहिलेकाहीँ समयमा बासेन भने पनि उज्यालो चाहिँ समयमा हुन्छ। त्यो कुरालाई हामीले बुझ्नु पर्दछ। हामीलाई हतार भयो भनेर कहिलेकाहीँ अपरेसन गर्दाखेरि बच्चा पनि आमा पनि नरहने अवस्था सिर्जना हुन सक्छ। कहिलेकाहीँ समयमा सबै कुरा गर्नुपर्छ, समय अनुसार पार्टीलाई पनि हिँडाउनुपर्छ, हामी पनि हिँड्नुपर्छ। हतार भयो भनेर तपाईँको छ सात महिनामा अपरेसन गर्न थालियो भने बच्चा आमा दुइटै पनि नरहन सक्छ राम्रो परिवारका लागि। त्यसैले बच्चा आमा सहित सुरक्षित बनाउन समय नै कुर्नु पर्दछ, समय अनुसार हामी जान सक्नुपर्छ।
भन्नाले जुन अभिव्यक्तिहरू आइरहेका छन् संचार माध्यमकामा कुराहरू आइरहेका छन् ती सान्दर्भिक छैन भन्नु खोज्नुभयो, यहाँहरू पार्टीभित्रको आन्तरिक लडाई हो यो?
म त्यतातिर प्रवेश गरिनँ। सबै हाम्रा आश्रितै सिनियर नेताहरू बुझेका साथीहरू हुनुहुन्छ। पार्टीको दुरावस्था देख्दा पीडा सबैलाई हुन्छ। सभापतिदेखि महामन्त्री, सभापतिमा उम्मेद्वार भएकादेखि उपसभापतिसम्म हामीसम्मलाई हुन्छ। त्यसैले हामीले अहिले निराशाका कुरा गरेर मात्र हिँड्ने अवस्था छैन। कहिलेकाहीँ राजनीति गर्दा हेर्नुहोस्, बिपी कोइराला प्रधानमन्त्री हुँदाहुँदै जेल जानु पर्यो, तपाईँहरूलाई थाहा छँदैछ। शेरबहादुर देउवा आफैले बनाएको अपदस्थ भएर जानु पर्यो। राजनीतिमा यस्ता कुराहरू हुन्छन्। त्यसैले अहिले सबै कुरो आत्यो बिग्रियो खत्तमै भयो भन्ने निराशैको वातावरण पस्किने हामीसँग समय छैन। निराशका तपाईँको खाना पस्किने वातावरण हामीसँग छैन। आशा जगाएर मुलुकलाई परिवर्तन गर्ने क्षमता हामीसँग छ। त्यो बाटोमा अगाडि बढ्नुपर्छ।
त्यो सम्भव छ?
छ, हामीबाटै छ, हामी गर्न सक्छौँ।
तर युवा नेताहरू भन्नुहुन्छ आन्तरिक कलहमा आत्मकेन्द्रित लागिराख्नु भएको छ, जनताको जुन इच्छा आकांक्षा छ त्योतिर यहाँहरूको त्यति ध्यान छैन भन्ने आरोप लाग्दै आएको छ।
होइन होइन, हामी जनतालाई केन्द्रित नगरिकन राजनीति गर्दा टिका हुँदैन। एक पटकको यो क्षणिक र तपाईँको तिप्रापे राजनीति होइन हाम्रो। हाम्रो निरन्तरता जनताको पक्षमा लामो समयसम्म गर्ने राजनीति हो। त्यसैले चिन्ता नगर्नुहोस्, मुलुक परिवर्तन मात्र होइन समृद्ध र विकसित बनाउने पनि हाम्रै भूमिका रहन्छ। हामी नै गर्न सक्छौँ। सबैलाई यही बाटोमा, मेन बाटोमा ल्याएर सबै राजनीति पार्टीलाई अटाउने र सबैको विश्वासिलो पार्टी काङ्ग्रेस हो भन्ने देखाएर हामी अगाडि जाने।
गणतन्त्र सम्बन्धी विषयमा हामीले यहाँसँग कुराकानी गऱ्यौँ र बीचमा आएर यहाँसँग अलिकति यहाँको आन्तरिक पार्टीका कुराहरू पनि कोट्याउने प्रयत्न गर्यौं। हामी कुराकानीको अन्त्यमा छौं। अब गणतन्त्रलाई सफल र सार्थक बनाउनको लागि के गर्नु पर्ला बुदागत रूपमा बताइदिनु न।
जनताको अपेक्षा र जनताको इच्छा विपरीत नेताहरू र पार्टीहरू जानु हुँदैन। मैले फेरि पनि भने, हामीले धेरै ठूला परिवर्तन गर्यौँ, राजनीति परिवर्तन गर्यौँ, आर्थिक परिवर्तन नेपालमा गर्न सकेका छौँ। त्यो सँगसँगै विकासका पनि ठूला मोडेलहरू नेपालमा निर्माण गर्न सकेका छौँ। विदेशीहरूलाई यो नेपाल भनेको स्वर्ग भूमि हो, लगानीको वातावरण छ, सबै जात वर्ग धर्म सम्प्रदाय मिलेको ठाउँ हो। त्यति मात्र होइन, हिमाल तराई पहाड सबै छ, सबै वर्गहरू मिलेर बसेका छन्। यो स्वर्ग भूमिमा लगानी गर्ने वातावरण गर्न सक्यो भने यो देशको मात्र सुन्दर भविष्य छैन, संसारकै सुन्दर भविष्य बनाउने ठाउँ र मान्छे यो भूवन भूमिमा छन्। यसलाई अगाडि लिएर भन्यो भने गणतन्त्रको सार्थकता अरू हुनेछ। तपाईँले मलाई बोलाएर आफ्ना कुरा राख्न दिनुभयो, तपाईँ र सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। मुलुकमा तपाईँहरूले गरेका योगदान शहीदहरूप्रति स्मरण गर्न चाहन्छु। नेपाली जनताले हामीलाई दिएको साहस र साथप्रति पनि फेरि धन्यवाद दिन चाहन्छु। हामी तपाईँहरूले दिएको त्यो अभूतपूर्व मायालाई निराशामा परिणत गर्न दिँदैनौँ, आशामै परिणत गरेर मुलुक समृद्ध बाटोमा लान्छौँ। अझै तपाईँहरू निराशा नहुनुहोस्, मुलुक परिवर्तनमा यस्तै हुन्छ, कहिलेकाहीँ अगाडि, कहिलेकाहीँ पछाडि, कहिलेकाहीँ आवेग, कहिलेकाहीँ उत्तेजना, कहिलेकाहीँ आशा, कहिलेकाहीँ भरोसा भइरहन्छन्। त्यसैले हाम्रो साथमा रहँदाखेरि तपाईँलाई नेपाली जनतालाई यो नेतृत्वले यो पार्टीले धोका दिँदैन र समृद्ध मुलुक बनाउन हामी नै सार्थकता साथ अगाडि बनाउँछौँ। राष्ट्रिय अन्तर्मा विश्वास लिएर मुलुक निर्माणमा अगाडि जाने वातावरण तयार हुँदैछ। यसका लागि सबैलाई म फेरि पनि धन्यवाद दिन चाहन्छु। एउटा पद्धतिको विकास गरेका छौँ अहिले मान्छेमा, यो समानुपातिक कारणले गर्दाखेरि सबै नेताका र नाताका मान्छे मात्रै आए भन्ने जुन विश्वास छ, साँच्चै दुःख पाएको गरिब र किसान, दुःख पाएका पिछडिएको वर्गलाई नेपालको राजनीतिको मूलधारमा ल्याएर नेपालको राजनीतिलाई सग्लो र सङ्लो बनाउने जिम्मेवारी हाम्रै हुनेछ र हामी त्यही बाटोमा लान्छौँ।
हुन्छ, हामीलाई समय दिनुभयो, धन्यवाद।
धन्यवाद।
अहिले हामीले कुराकानी गर्यौं नेपाली काँग्रेसका नेता केन्द्रीय सदस्य माननीय रामहरि खतिवडासँग। यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम पूरा हुन्छ। प्राविधिक मित्र कृष्ण प्रसाद श्रेष्ठलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी विदा हुन्छु। नमस्ते।